سامعین ہمارے ساتھ آپ کے اپنے ہمارے سب کے تھنک ٹینک جنہیں میں اب تعارف کرانے کی ضرورت نہیں ہے، اس وقت برطانیہ کی فضاؤں سے ہمارے ساتھ موجود ہیں ملک صاحب ادارہ آپ کی آواز کی ٹیم کی جانب سے ہم آپ کو خوش آمدید کہتے ہیں۔
وعلیکم السلام ورحمۃ اللہ، بہت شکریہ راج صاحب، اللہ تعالیٰ آپ کو اور آپ کے سامعین کو سلامت رکھے کہ آپ جب بھی موقع دیتے ہیں آپ کے ساتھیوں سے آپ تو ایسا لگتا ہے کہ جیسے اپنی برادری، اپنے خاندان، اپنے ہی بچوں سے بات ہوتی ہے۔
مل صاحب چونکہ آپ خود انالائز کرتے ہیں، ٹی وی چینلز پہ جاتے ہیں، آپ کے روز کالم چھپتے ہیں کشمیر کے حوالے سے، پاکستان کے حوالے سے، اور جو کچھ اب ہونے جا رہا ہے، اب جو بین الاقوامی سیاست ہے، ان پر آپ کی گہری نظر ہے۔ میں چاہوں گا کچھ چیزوں کو پاکستان جو اقوام متحدہ کی قرارداد کے بارے میں اور جو ڈیمونسٹریشن 15 اگست یوم سیاہ منایا گیا، میں چاہوں گا تھوڑا سا آپ اس کو خود لیں، پھر سوال بیچ میں ہم کریں گے۔
بہت شکریہ۔ اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ربنا تقبل منا انک انت السمیع العلیم، آمین یا رب العالمین۔ راسا میں آپ کے توسط سے، آپ کے ریڈیو کے توسط سے آپ کے تمام سامعین کو سلام اور بہت شکر گزار ہوں کہ ان سے اپنے وطن کے لیے، اپنے عالم اسلام کی اور آپ سے بات ہو جاتی ہے ان سے۔ اور اس میں آپ نے ابھی جو سوال کیا ہے، اس میں کوئی شک نہیں کہ پچھلے 2 ہفتوں سے اس وقت جو ہے دنیا کے سامنے کشمیر ایک اٹامک فلیش پوائنٹ بن چکا ہے، اسی کے بارے میں بات چل رہی ہے ہر جگہ۔ لیکن میں اس موضوع پہ آنے سے پہلے تھوڑا سا ایک بیک گراؤنڈ بتا دوں ایک انسانی فطرت کے بارے میں، اور جو کہ اس آج کے موضوع کے ساتھ بڑا میچ بھی کرتا ہے۔ بات یہ ہے کہ راستہ دنیا میں انسان بہت ہاتھ پاؤں مارتا ہے، بہت کوشش، بہت تگ و دو کرتا ہے، ہر سا حرام حلال کی بھی تمیز نہیں کرتا وہ، اس لیے کہ وہ سکون سے رہے، آرام سے رہے، محفوظ رہے۔ ناموری اور خوش آمد کا اور شہرت کا تو خواہش ہوتا ہی ہے انسان، یعنی اپنی بڑی واہ واہ سننا چاہتا ہے، اقتدار میں ہو تو وہ اور ذرا اونچی آواز میں، بلند آواز میں واہ واہ سننا چاہتا ہے، اور داد و تحسین کا طالب اور چاروں طرف اپنی تشہیر چاہتا ہے، اور اگر کسی ملک کے دورے کر کے آئے اور ناکام دورے بھی ہوں تو پھر اپنی تشہیر کے لیے وہ کہتا ہے کہ میں ورلڈ کپ جیت کے آ گیا ہوں، میں فلاں کر کے آ گیا ہوں، آپ نے یہ کر لیا ہے، اور میں نے برسوں سے، پچھلی 5 دہائیوں سے یہ کام ہو نہیں رہا تھا، ہم نے اس کام کو پھر سے دوبارہ زندہ کر دیا۔ یہ ساری باتیں بڑی لغو اور لفظ نہیں ہم کرتے ہیں، انسان کرتا ہے، لیکن بات یہ ہے کہ آدمی رہنا اس فطرت میں ہے کہ انسان سکون سے رہنا چاہتا ہے، لیکن کیا وجہ ہے کہ وہ بے سکون ہوتا رہتا ہے، اسے آرام جو ہے بڑے قیمتی فوم کے گدوں پر بھی نہیں ملتا، سونے سے نہیں ملتا۔ لاکھ توپ تفنگ، اٹامک میزائل، ہر چیز اس کے پاس ہوں، اس کے اسٹور میں ہوں، لیکن وہ اپنوں سے ڈرتا رہتا ہے، بلکہ اپنے سائے سے بھی ڈر جاتا ہے، اور پھر وہ ناموری کے شوق میں اور اپنے اقتدار کو بچانے کی خاطر ایسی ایسی بےہودہ حرکتیں اس سے سرزد ہو جاتی ہیں کہ پھر ہر طرف سے اس پہ سرخر کے خدا بھی تھو تھو کرتی ہے، اور اس کے داد و تحسین کے نت نئے ڈرامے اور جو اداکاری جو ہوتی ہے وہ بجائے کہ اس کو شر دے بلکہ اس کے لیے باعث ذلت بن جاتی ہے۔ میرا خیال ہے کہ میں کچھ زیادہ نہیں کہنا چاہتا، بلکہ وہ ذلت رسوائی کا سما اپنے ساتھ لیے پھرتا ہے۔ پھر ہم دیکھتے ہیں کہ ہمارے سامنے دیکھتے دیکھتے اس سے پہلے بھی بہت سے مقتدر لوگوں کو وقت کے گھوڑے نے اپنے سمت لے رون دیا، اور یہ بھی روندے جائیں گے، یہ پتہ نہیں کیا بات ہے، عبرت حاصل نہیں کرتے، یہ کبھی اس کی شاعران کی طرف کبھی نہیں دیکھتے۔ یہ اس طرح کی اور بہت مثالیں ہیں جو بڑے بڑے ملکوں، بڑے بڑے اقتدار تھے، ان کی طرف نہیں دیکھتے، حسنی مبارک کی طرف نہیں دیکھتے، اور ایسے بہت سے ایسے جابر اور ظالم آدمی ہیں، ان کی طرف نہیں دیکھتے کہ کس طرح وہ وقت نے اپنے پاؤں تلے نے کیسے رون دیا۔ ایک بھی کل کی بات ہے، صدام کے بارے میں کیا ہوا، مطلب جو کہ بڑے بڑے بت اس نے اپنے سجائے ہوئے تھے بازاروں میں، شہروں میں، اپنے علاقوں میں، مطلب یہ الگ بات ہے کہ کون درست تھا یا کون غلط تھا، یہ بات ہے، لیکن میں آپ سے کہتا ہوں کہ جو اقتدار پہ جاتے ہیں پھر ان کے ساتھ اندر کا ایک ڈر اور خوف بھی رہتا ہے۔ پھر بات یہ ہے کہ یہ کبھی اس بات پہ نہیں سوچتے کہ ان کے پاس، انسان کے پاس سامان جو ہے نا اپنے لیے 100 برس کا جمع کر لیتا ہے، حالانکہ اس سے اپنے اگلے سانس کی خبر نہیں ہوتی کہ وہ آئے گا بھی یا نہیں، یعنی یہ جو سانس ہم نے اندر کھینچا ہے، اندر لیا ہے، یہ باہر بھی نکلتا ہے یا نہیں، یعنی اپنی انا کے بت پوجنے والے۔ پھر ایسی پتہ نہیں کیا ہے، کیوں انہیں اتنا تکبر ہے کہ کسی کو خاطر میں نہیں لاتے، بس ذرا سا اخلاف ان سے کر لیں چڑھ دوڑتے ہیں اپنے, نہ صرف خود بلکہ پورے اپنے لشکر لے کے. آج کل تو سوشل میڈیا جو ہے وہ پیچھے پڑ جاتا ہے آتماؤں جھاڑ کے آپ کے پیچھے, اور یہ جانتے بوجھتے بھی کہ لشکروں کو پرندوں کا جھنڈ جو ہے وہ تو کنکریاں مار کر کھائے ہوئے بس میں بدل دیتا ہے. الم ترا کیف فعل ربک باصحاب الفیل الم یجعل کیدہم فی تضلیل وارسل علیہم طیرا ابابیل. یہ ہم دیکھتے بھی ہیں, پڑھتے بھی ہیں, اس خانہ کعبہ کی زیارت بھی کرتے ہیں, جاتے بھی جہاں پہ یہ واقعہ ہوا. ہم کبھی اس بات پہ غور نہیں کرتے کہ خانہ کعبہ پہ آدمی گیا ہوا, حج پہ گیا ہوا, حج سے چند پہلے وہ بلا لیا جائے واپس آ جائے, وہ اس بات پہ توبہ نہیں کرتا کہ کیا وجہ ہے, کیا حالات ہو گئے کہ میں حج کے لیے گیا ہوں, پہلی دفعہ زندگی میں حج پہ گیا ہوں. بلکہ وہ اپنا اس حج کو, اس حج کی منسوخی کو وہ بھی قوم کے لیے گردانتا ہے کہ میں تو اپنی قوم کے لیے آ گیا ہوں, اپنی قوم کی خدمت کے لیے آ گیا ہوں, کیا کیا جائے. یہ لوگ مانتے نہیں ہیں, یہ بڑا ناز کرتے ہیں اپنے اقتدار پر, لشکر پر. حالانکہ ان کو پتا ہے کہ اس فانی دنیا میں کوئی سدا تو جیا نہیں, نہ جیتا ہے, نہ جیت سکتا ہے, نہ زندہ رہ سکتا ہے. انبیاء کو, پیغمبروں کو, اللہ کے نیک بندوں کو بھی اپنے اللہ کے پاس جانا ہوتا ہے, چلے جاتے ہیں. یہ جو اپنے سینے پر بڑے بڑے تمغے سے جا کے بڑے نحال ہو جاتے ہیں, لیکن اندر سے بڑے تنہا اور بڑے لاچار ہوتے ہیں راج صاحب, اس لیے کہ زندگی پر موت کا پہرا ہے اور موت کسی سے خائف نہیں ہوتی. وہ کسی چار دیواری, کسی پناہ گاہ, کسی قلعے, کسی نصب حسب, کسی منصب جلال, کسی لشکر کو نہیں مانتا. وقت آتا ہے دبوچ لیتی, پھر ایسا کس جو سامان 100 برس کا ہے وہ دھرا کا دھرا رہ جاتا ہے, اور جسم کے پنجرے کو توڑ کر موت ایسے اچک لیتی ہے اس کی روح, اسے خبر تک نہیں ہونے دیتی, بے بس ہوتا ہے وہ. سر یہ سب چیزیں ہمارے سامنے ہیں, ہم دیکھتے ہیں, ہر روز دیکھتے ہیں, لکھتے ہیں, پڑھتے ہیں, سنتے ہیں, پھر بھی کوئی اس پہ عمل نہیں کر رہا, کیا وجہ ہے؟ لیکن اب یہ پچھلے 2 ہفتوں سے یہ پہلا میں موقع دیکھ رہا ہوں میں کہ آپ اب جس صاحب نظر سے مل لیں, اس کے چہرے کو غور سے آپ دیکھیں, اس کی آنکھوں میں جھانکنے کی کوشش کریں, تو یوں لگتا ہے جیسے ایک بہت بڑی پریشانی اور اضطراب ہے جو جھلکتا نظر آتا ہے. اور ایسا اضطراب جو کہ سمندروں کے اندر کشتیوں کے ملاح نہیں ہوتے ان کے چہروں پر, جب سمندروں میں جب وہ بادل اٹھتے ہوئے دیکھتے ہیں اور طوفانی ہواؤں کو اپنی سمجھ بڑھتے ہوئے دیکھ کر گھبرا جاتے ہیں, ایسا اضطراب ان کے منہ پہ نظر آ رہا ہے. اور یقین کیجئے کہ پچھلے 2 ہفتوں سے میں نے دیکھ رہا ہوں مسجد میں جہاں میں بیٹھتے ہیں, مجالس اور بھی ہوتی ہیں, ہر کوئی ایک دوسرے ہی کہہ رہا ہے کہ دعا کریں جی, ہم بہت کڑا وقت آ گیا ہے, اب لگتا ہے کہ ہمارے اعمال کی سزا ہمیں ملنا شروع ہو گئی ہے. ہمیں ایسا محسوس ہو رہا ہے کہ 72 سال سے جو ڈھیل ہمیں دی گئی تھی اب اس کا خاتمہ ہو گیا ہے. اب کارکن قضاء و قدر نے معاملات جو اپنے ہاتھ میں لے کر اس کی صفائی کا آغاز کر دیا ہے جو کسی تعفن زدہ معاشرے کے لیے ضروری ہوتی ہے. اور یقین کیجئے کہ ہر صاحب نظر کی آنکھ نم بھی ہے, دل پریشان بھی ہے, اور دعاؤں میں ہچکیاں اور سسکیاں بھی ہیں. اور یہ عید کے روز بھی ہم نے دیکھا, یعنی ہر کوئی اس مملکت خداداد پاکستان اور کشمیر کی بقا و سلامتی کے لیے دعاؤں میں مصروف ہے. آپ بھی ماشاءاللہ ڈنمارک میں بیٹھے ہوئے ہیں, آپ دیکھیں گے اسکینڈینیوین کنٹری, برطانیہ, جس کا بھی آپ نے ذکر کیا کہ جو 15 اگست بلیک ڈے منایا گیا یہاں پہ, امریکہ بھی, دنیا کے تمام ممالک میں جہاں جہاں بھی ہیں مسلمان لوگ ہیں انہوں نے اسے بلیک ڈے منایا بھی, اور پاکستان کشمیر کی بقا سلامتی کے لیے دعائیں بھی ہو رہی ہیں. اور ہر کوئی صاحب نظر جو نیک لوگ ہیں وہ ایک ہی التجا کرتے پھر رہے ہیں کہ دوستو بھائیو, اس سے پہلے کہ آندیاں اور طوفان اور عذاب اور سیلابوں کے قافلے ہمیں گھیر لیں, آؤ اللہ کے سامنے گڑ گڑا کر اجتماعی استغفار کر لیں, انفرادی استغفار بھی کر لیں, اجتماعی استغفار بھی کر لیں, اپنے اعمال کی, اپنے کوتاہیوں کی, ظلم پر اپنی خاموشی کی, تاکہ میرا رحیم رب ان ناگہانی مصائب کا رخ پھیر دے. जिसने आज मेरे वतन को, पाकिस्तान को, कश्मीर को, आलम इस्लाम को घेर रखा है। रासब मैं जो खुद एक कोताह नजर हूं, गुनाहगार हूं, कम माया शख्स हूं, अब यकीन करें कि मैं जब इन तमाम साहबान को नजर भर के देखता हूं जिन्होंने अल्लाह ने बसीरत बसरत अता की है, तो खौफ से कांप उठता हूं। आप यकीन करें कि मुड़कर जब अपने गुजरे हुए 72 सालों पर नगाह पड़ती है पाकिस्तान को, मैं तो बहरहाल अभी पाकिस्तान कई साल बाद, पाकिस्तान की पैदाइश से कई साल के बाद मेरी पैदाइश हुई, लेकिन मैं जो तारीख देखता हूँ और मुड़कर जब इन गुजरे हुए सालों पर निगाह पड़ती है, तो यूं लगता है कि जैसे मेरे जैसे लोगों के गुनाह, बदामागियां और मसलहतें इतनी शदीद हैं कि शायद अब आंसुओं के समंदर और हिचकियों से मांगी हुई माफी की दरख्वास्त में कबूलियत का मुकाम हासिल ना कर सके। मैं आपके तसन मैं मायूस नहीं हूं, मैं ना ही मैं आपके सामीन को किसी मायूसी की उस लहर में फेंकना चाहता हूं, लेकिन मैं दिल की हकीकत आपसे आज बयान कर रहा हूं। यानी वो खौफ जिससे आज हर पाकिस्तान का और आलम इस्लाम का हर मोमन सिर्फ बरगजीदा शख्स कांप रहा है, आप यकीन कर किस कदर शदीद है वो आज। अगर मेरी इस पाकिस्तानी कौम को और हमारे सुनने वालों को इस बात का एहसास हो जाए, तो यकीन कीजिए कि हजरत यूनुस की कौम की तरह सजदे में गिर जाए और अल्लाह से पनाह की तलब हो जाए और अमान मांगे कि रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन। आमीन। मुझे पता नहीं क्यों सैयदुल अंबिया ख़ातमुन नबीयीन सल्लल्लाहु अलैहि वसल्लम की हदीस मैं आज सुबह पढ़ रहा था, मैं पढ़कर मुझे बड़ा खौफ गालब हो गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस वक्त गनीमत को जाती दौलत ठहराया जाए, अमानत को गनीमत समझा जाए, जकात को तावान समझा जाए, आदमी अपनी बीवी की अतात, अपनी मां से नाफरमानी करे, अपने दोस्त को नजदीक और अपने बाप को दूर रखे, फासिक और फाजिर शख्स अपने कबीले का सरदार हो। अब ये गौर से सुनिए, ये दो एक दो फिक्रे जो आएंगे। फासिक और फाजिर शख्स अपने कबीले का सरदार हो, कौम का सरबरा जलील और शख्स हो, आदमी की इज्जत उसके शर के डर की वजह से की जाए, गाने बजाने वालियां और बाजे जाहिर हों, शराब पी जाए, उम्मत के लोग अपने से पहले गुजर जाने वाले पर लानत भेजें, तो फिर इंतजार करो सुर्ख हवाओं का, जलजलों का, जमीन के अंदर धंस जाने का, पत्थरों के बरसने का और पैदर पर निशानियों का, जैसे मोतियों की लड़ी टूट जाए और दाने पहम करने लगे। आप मुझे ये बताएं कि क्या इस 14 अगस्त के ऊपर हमारे पाकिस्तान के टेलीविजन म्यूजिक के और नाच गाने के और थिरकने के प्रोग्राम नहीं पेश कर रहे थे, जबकि उन्हें पता है कि इस वक्त हम दुश्मनों की ललकार के सामने हम बैठे हुए हैं, हमारे कश्मीरी भाइयों पे क्या गुजर रही है। लेकिन यौम अगस्त के नाम के ऊपर मैं कहता हूं, अगर कश्मीर का मामला ना भी होता तो क्या हमें इस्लाम, हमारा दीन जिसके नाम पे हमने अल्लाह को पहचाना है, इस बात की इजाजत देता है? क्या मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में जो गाने वालों की जो बताया है, यानी कि गाने बजाने वाले और बाजे उनकी इज्जत होगी, शराब पीने वाले की इज्जत होगी, क्या ऐसा हम नहीं देख रहे ऐसा हो रहा है? मैं आपको अपने आका सैयदुल अंबिया सल्लल्लाहु अलैहि वसल्लम की जो मसनद अहमद में एक और हदीस है उसको मैं आपको सुना देता हूँ, और यकीन कीजिए कि मजीद खौफ में इजाफा होता है इस हदीस को पढ़ के। कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह आम लोगों पर खास लोगों के अमल के बायस उस सख्त अजाब नाजिल नहीं करता जब तक उनमें ये ऐब पैदा ना हो जाए कि वो अपने सामने बुरे आमाल होते देखें और उन्हें रोकने की कुदरत रखते भी हों मगर ना रोकें, और जब वो ऐसा करने लगते हैं तो अल्लाह आम और खास सब पर अजाब नाजिल कर देता है। साहब अब आप, मैं खुद जब गुजरे हुए साल पर गौर करता हूं तो यकीन कीजिए कि अभी से 14 अगस्त के ऊपर میری نگاہیں 72 سال پہلے اس سرزمین پر داخل ہونے والے اس لوٹے پٹے قافلوں کی جنم لوٹ جاتی ہیں، جن میں میرے اپنے خاندان کا بھی ایک قافلہ تھا جس میں 46 آدمی نکلے اور پاکستان کے سر پہ 19 آدمی پہنچے۔ میری ماں سے اس کا لوٹھی کا بچہ جو تھا اس کے سامنے اسے چھین کے اسے ٹکڑے کر دیا۔ وہ ساری عمر آسمان کو دیکھ کے باتیں کرتی رہی۔ برسوں اس نے اپنے اس بچے کا خون آلود کرتا جو ہے استعمال کر رکھا، بڑی مشکل سے اسے لیا گیا تاکہ ان کے غم میں کچھ تھوڑی سی کمی ہو جائے۔ مجھے یقین کیجیے، میں تو پاکستان کی پیدائش سے بہت برسوں بعد پیدا ہوا، لیکن یہ ہے کہ میں جب تصور کرتا ہوں اور آپ بھی جب تصور کریں گے، وہ یعنی وہ جو ہجرت کا سامان، بے سر و سامان لوگ جن کے پیارے راستوں میں مار دیے گئے، جن کا کل اثاثہ لوٹ لیا گیا، بلکہ جن کی عفت ماں بیٹیوں بہنوں نے عصمتوں کی قربانی دے دی، بلکتے زخم سے چور یہ لوگ جب اس سرزمین پہ پہنچے، آپ دیکھیے کہ سجدہ ریز ہو گئے، آنکھوں سے تشکر کے آنسو اٹھ پڑے، اور یوں لگتا تھا اور میں جب سے دیکھتا ہوں کہ جیسے ان کے رب نے انہیں ویسی ہی بدترین غلامی سے نجات دی ہو جیسے بنی اسرائیل کو فرعون کے غلام سے چھڑایا گیا تھا۔ اب آئیے میں آپ کو ایک اور واقعہ بھی سسٹم بتا دوں کہ میرے ایک بہت ہی قریبی صحافی دوست جو ہیں، انہوں نے اور میں نے پچھلے دنوں بھارت جانے کا پروگرام بنایا، یعنی 18 شہروں میں گھومنے کا پروگرام تھا، لیکن مجھے تو میرا پاسپورٹ دیکھ کے ہی مجھے، حالانکہ میرے پاس برٹش پاسپورٹ، اس پہ بھی ویزا دینے سے انکار کر دیا اس نے، حالانکہ میں دیکھنا چاہتا تھا کیونکہ میرے تو سر کی کیوں مکر کر رکھی انہوں نے، لیکن اس کے باوجود اتنے خوفزدہ ہیں کہ مجھ جیسے ایک آدمی ساتھ جو ہے وہ انکار کر دیا گیا ویزے کو، لیکن باہر وہ خود چلے گئے۔ اچھا، وہ واپس آئے تو انہوں نے وہاں پہ جو ویڈیو ریکارڈ انٹرویو ریکارڈ کیے تھے اور جو دوسری باتیں رپورٹ اکٹھی کر کے لائے تھے، مجھے انہوں نے اپنے گھر بلایا، اور کچھ اور صحافی دوست بھی تھے، یعنی انہوں نے کہا کہ آئیے میں آپ کو پروجیکٹر پہ وہاں پہ جو میں نے چیزیں ریکارڈ کی ہیں وہ دکھاتا ہوں۔ اور میں جیسے میں نے عرض کیا کہ میری اپنی شدید خواہش تھی کہ میں اس بدترین غلامی کا نظارہ اور مشاہدہ خود اپنی آنکھوں سے کروں، یعنی بنارس، اورنگ آباد اور ممبئی جیسے شہر جہاں مسلمان کسی طور پر بھی 40% سے کم نہیں، یعنی یہ 3-4 جو شہر میں نام لیے، یعنی یہ ہندوستان کی سینسس جو آفس ہے وہ بتاتا ہے کہ یہاں مسلمانوں کی آبادی 40% سے کم نہیں ہے، وہاں بھی وہ اس قدر خوف زدہ، بے اطمینان اور اتنے مضطرب نظر آئے، اور خود کہہ رہے تھے کہ ان کے ذرا سی خطا سے ان کے گھروں کو جلا کر راکھ کر دیا جاتا ہے، عصمتیں تار تار کر دی جاتی ہیں، اور اولاد جو ہے آنکھوں کے سامنے تڑپتی جان دے دیتی۔ ہم آئے دن آج کل روز دیکھتے ہیں کہ ہندو جو ہے مسلمان کو، ہندو کا جو ظالم درندے کا ان کا جو گروہ ہوتا ہے، وہ ایک مسلمان کو پکڑ لیتے ہیں، اسے کہتے ہیں نعرہ لگاؤ جائے شری کی، اور یہ وہ اسے مار دیتے ہیں۔ آپ دیکھتے ہیں سوشل میڈیا پہ جو آ رہے ہیں، مطلب جس نے ایک نوجوان لڑکے کی اس کی زبان کاٹ دی گئی، باقاعدہ پھر ظالم اتنے ہیں کہ ظلم کر کے پھر اس کی فلمیں بنا کے باقاعدہ سوشل میڈیا پہ بھیجتے ہیں، لگاتے ہیں، یہ مطلب پھر اس کے ہاتھ کی انگلیاں کاٹی گئیں، ایک ایک انگلی کاٹی گئی، تڑپایا گیا اس طرح۔ ان تمام ویڈیوز انٹرویو دیکھ کر میں یہ سوچ رہا تھا کہ ہم نے ان 72 سال میں ملنے والی اس جائے امان کے ساتھ، ان پاکستان سے کیا سلوک کیا؟ وہ سرزمین جسے نہ ہم نے اپنے خون سے سینچا تھا، نہ ہی اپنی جدوجہد سے حاصل کیا تھا، بلکہ خالصتاً عطائے رب کریم تھا یہ۔ ہم نے اس کے کونے کونے کو ظلم، زیادتی، بے انصافی، جبر، استحصال، جھوٹ، منافقت اور بے شمار دیگر برائیوں سے بھر دیا ہے۔ ہم نے سوچا تک نہیں کہ یہ سرزمین تو ہمارے پاس ایک ایسی امانت ہے، اور ہم نے اللہ سے یہ دعا کر کے مانگی تھی کہ پاکستان کا مطلب کیا، لا الہ الا اللہ۔ ہمارے رب نے ہمیں یہ 27 رمضان کی مبارک شب کو یہ موجزاتی ریاست ہمیں عطا کی تھی، ہم نے اپنے اللہ سے یہ وعدہ کیا تھا، اوفو بالعہد کیا تھا کہ اللہ ہمیں ہندوؤں کے جبر اور ظلم سے نجات دلے نجات دے دے، ہمیں ایسا علاقہ دے جہاں ہم قرآن کو نافذ کر سکیں۔ لیکن کیا کیا ہم نے؟ کیا ہم نے اپنے بدماشوں، اپنے تھانے داروں، اپنے یہ آج کل کے سیاسی حکمرانوں کی عزت، ان کے شرک جز نہیں کرتے؟ کیا ہم نے فاسق اور فاجر لوگوں کو اپنے قبیلوں کا آج تک سربراہ نہیں بنایا؟ کیا ہم نے قوم کا سربراہ چنتے ہوئے کبھی سوچا کہ اسے، اس آدمی کو، اس کو ووٹ دے رہے ہیں، ان کو کن خصلتوں کا امین ہونا چاہیے؟ ہم پر تو جو بھی مسلط ہو گیا ہم نے اسے تسلیم کر لیا، چاہے ووٹ سے آیا ہو، چاہے نوٹ سے آیا ہو، چاہے بندوق سے آیا ہو۔ حالانکہ میرے آقا صلی اللہ علیہ وسلم خاتم النبی نے فرمایا کہ اللہ کی، اس کے فرشتوں کی اور تمام انبیاء کی لعنت اس شخص پر جو طاقت کے ذریعے اقتدار پر قبضہ کرے اور شریف لوگوں کو ذلیل اور رسوا کرے اور کمینوں کو عزت دے اور گانے بجانے کو ساتھ رکھے۔ ہم اس عمل کو دیکھ کے خاموش رہے، بلکہ ہم تو بے حس ہو گئے ہیں۔ راہ صاحب، کیا آپ، میں اور آپ کے تمام سامعین جو ہیں اس بات کے گواہ نہیں ہیں کہ ہمارے سامنے، ہمارے ملک میں ہر روز لوگ بھوک اور افلاس سے تنگ آ کر خودکشی کر رہے ہیں، بالخصوص جب سے یہ حکومت آئی ہے؟ اس سے پہلے بھی حالات اتنے بھی اچھے نہیں تھے، لیکن اب تو اور زیادہ بدتر ہو گئے ہیں۔ پہلے بدتر تھے تو اب بدترین ہو گئے ہیں، آپ کہہ لیجیے۔ ہمارے بڑے بڑے ہوٹل جو ہیں مرغن کھانا کھانے والے سے آباد ہیں، لائنیں لگی ہوئی ہیں۔ میں آپ کو آج ایسا واقعہ آپ سے اور آپ کے سامنے سے شیئر کرنے لگا ہوں کہ مجھے یقین کیجیے شرم اور ندامت آتی ہے سناتے ہوئے بھی۔ پچھلی دفعہ جب میں پاکستان گیا تو لاہور کے اندر ہم ایک ہوٹل میں گئے رات کو کھانا کھانے کے لیے، تو گرمی کے باہر لگا ہوا تھا انہوں نے، تو پہلے ہم نے دیکھتے تھے جب کھانا کھاتے تھے جو لوگ ہڈیاں پھینکتے تھے تو بلیاں اور یہ ایسے کوئی جانور ہوتے تھے وہ آ کے کھاتے تھے۔ یقین کریں کہ میں نے دیکھا کہ اب بلیاں وغیرہ تو نہیں تھیں، اب چھوٹے چھوٹے بچے تھے جو کہ لوگ کھانا کھا کے ہڈیاں پھینکتے، وہ لپک کے آتے ہیں اور ہڈیاں اٹھاتے ہیں۔ پھر جو ہوٹل کے بیرے یا دوسرے لوگ جو کام کرنے والے ہیں وہ نہیں، ان کے پیچھے بھاگتے ہیں۔ آپ یقین کیجئے کہ میں دیکھ رہا تھا، ابھی ہمارا جو کھانے کا آرڈر تھا وہ ابھی آیا نہیں تھا، گراؤنڈ میں بیٹھے ہوئے تھے، تو مجھے ابکائی سی آنی شروع ہو گئی۔ میں نے کہا کہ یہ کیا ہو رہا ہے، مجھے کھانا تو یعنی پسند نہیں آیا۔ میں اٹھا اور میں بڑے آرام سے ان جو بچوں کے پاس گیا، مجھے دیکھ کے بھاگ گئے۔ میں نے بڑے پیار سے انہیں اپنے پاس بلایا، میں نے کہا میں تمہیں کھانا کھلاتا ہوں۔ میں نے ان بچوں کے چہرے پہ جو رونق دیکھی، آپ یقین کیجئے کہ وہ اربوں روپے بھی خرچ کر دی جائے تو وہ رونق، میرا خیال وہ سکون حاصل نہیں ہوتا۔ لیکن میں اپنی آنکھوں سے، آپ لمبی کہانی ہے، میں اسے یہیں اشارتن بند کرتا رہا تو، لیکن میں، اب آپ دیکھیے اس سے بھی آپ آگے چلیں، ہمارے سامنے گھروں کے گھر بارود کے دھوؤں اور بموں کی کرچیوں سے اٹھتے رہے، معصوم بچوں کی قطار در قطار لاشیں ہم نے دفن کی ہیں، لیکن ہم اپنے گھروں کے بڑے آرام ترین صوفوں میں بیٹھے ٹیلی ویژن سکرین پر منظر دیکھتے رہتے ہیں۔ ہاتھ میں ریموٹ پکڑا ہوا ہے، طبیعت پہ گراں ہوتا فوراً چینل بدل دیتے ہیں۔ یعنی وہ معصوم بچیاں بموں کی گھن گھج میں اپنے پیاروں کے خون آلود لاشیں گود میں رکھ کر آسمان کی سمت دیکھتے رہی ہیں۔ کیا کشمیر میں ایسا ہم نہیں دیکھتے ہر روز ایسا ہوتا ہے؟ وہ بچیاں جو ہے اپنے اللہ کے حضور پیش ہونے کا سوچتے رہی ہیں کہ پاکستان، اس ملک خدا پاکستان میں اب کتنے ایسے ہوں گے جو آج ان دونوں بیٹیوں کو گلے سے لگائے پیار سے مٹی نیند سو رہے ہوں گے، وہ تھر تھر گھبرائے رہتے ہیں۔ بچی کو جو اسکول بھیجتے ہیں، تو پاکستان میں جب تھا تو مجھے، میری اپنی عزیزہ وہ کہتی تھی کہ آپ کو کیا بتایا جائے کہ بچی کو اسکول چھوڑ کے آتے ہیں، اسکول سے لے کے بھی آتے ہیں، پھر بھی دل لٹکا رہتا ہے تو خدا نہ خاصا کچھ ایسا ہو نہ جائے۔ اب میں آج جناب راہ صاحب آپ سے اور کیا ذکر کروں، میں سوچتا ہوں کہ ہمارے گناہوں اور خاموشیوں کی تفصیل بڑی طویل ہے۔ ہمارے ملک کے آفت جو آئی، ہم پہ جو مصیبت جو آئی ہے، یکدم نہیں آ گئی۔ हमारे मुल्क के 22 करोड़ लोग ताकत रखते थे कि इस जुल्म और ज्यादती के खिलाफ खड़े होने की, लेकिन उनकी मसलतें उनके सामने आकर खड़ी हो जाती हैं, बजाय कि वो जुल्म के खिलाफ खड़े हों, उनकी मसलतें उनके मफादात उनके सामने आकर खड़े हो जाते हैं। किसी का कारोबार है, किसी की नौकरी है, किसी का मुस्तकबिल है, यूं लगता है कुछ समझने वाले समझने के लिए तैयार ही नहीं। अभी कल की बात है साहब, 8 अक्टूबर को जो 2005 को जो खौफनाक जल्जला आया था, हमें तंबीह की गई थी, समझाने की कोशिश की गई थी, उस जल्जले में 1 लाख अफराद फौरन लुकमा अजल बन गए थे। कुरान ने तो 14 साल पहले ही समझाया था कि इजा जल्जला तो अर्जु जल्जाला واخرت الارض اثقالها وقال الانسان ما لها يومئذ تحدث اخبارها بان ربك اوحى لها، پوری صورت ہے سورۃ الزلزال، یعنی جب زمین بھونچال سے زلزلے سے ہلا دی جائے گی، یعنی زلزلوں میں بھی زلزلے آ جائیں گے، اور زمین اپنے اندر کا سارا بوجھ نکال کر باہر پھینک دے گی، یعنی اپنا اثقال پیٹ کو کہتے ہیں، پیٹ سے نکال کر باہر پھینک دے گی اور حالات بیان کرے گی، اور انسان کہے گا بڑی حیرت سے، قال الانسان ما لها، انسان کہے گا یہ کیا ہو رہا ہے؟ اس روز تو کہتے اللہ نے اس زمین کو حکم دیا ہے، ایسا حکم دیا کہ کر کے دکھاؤ ان لوگوں کو پتا چلے۔ اب یہ کشمیر میں جاری آزادی کی لہر نے برسوں سے ایک امید ادا کر رکھی ہے، اس میں شک نہیں کہ بھارت اپنے عالمی استعماری دوستوں کے بلبوتے پر بین الاقوامی صورتحال کو تبدیل کرنے کی اپنی سی کوشش کر رہا ہے، اور عالمی استعمار کی پالیسیوں کے بحث باعث اس تحریک کو سرد کرنے کی کوششیں بھی جاری و ساری ہیں، لیکن کیا وجہ ہے اس کے باوجود معاملے میں کوئی کمزوری پیدا نہیں ہو رہی، بلکہ دن بدن حالات جو ہیں وہ قابو سے باہر ہوتے جا رہے ہیں، اور اس میں شک نہیں کہ امریکہ اور اس کے اتحادیوں کے افغانستان میں داخل ہونے کے بعد پاکستان پر شدید دباؤ کے نتیجے میں مسئلہ کشمیر ضرور متاثر ہوا ہے، لیکن جو جو امریکہ اس کے اتحادی افغانستان میں کمزور ہوئے ہیں، جوتے کھائے ہیں اور ہر جگہ انہیں منہ کی کھانی پڑی ہے، تو اتحادیوں نے تو فوری واپسی میں آفری جانی اور چلے گئے، امریکہ میں بہت سی فوج چلی گئی لیکن ابھی کچھ باقی ہے، اور ان دنوں امریکہ واپسی کی راہ بھی تلاش کر رہا ہے دن رات، اور وہ جو مرد مجاہد ہے کشمیر کی تحریک زیادہ چلنے والے سید علی گیلانی، وہ ان کے ساتھیوں کو پورا یقین ہے، اب تو خیر کافی دیر ہوگی ان سے بات نہیں ہو پائی میری، وہ کہتے کہ افغانستان سے جب ان بیرونی غاصبوں کی واپسی ہو جائے گی تو اس کے بعد یقیناً ہمارے حالات بدل جائیں گے، بلکہ ہم آزادی حاصل کریں گے۔ لیکن یہاں میں آپ کے توسط سے ایک بات اور بتانا چاہتا ہوں کہ آج ہم جو تنہائی کا شکار ہیں، ہندوستان سب سے آگے آگے ہے، یہ آج ایک دو دن کی بات تو نہیں ہے، آپ یہ دیکھیں کہ ہندوستان نے کس چلاکی کے ساتھ آپ کے جو عرب دوست تھے آپ کو ان سے دور کر دیا اور خود ان کے اندر گھس گیا۔ آپ سعودی عرب کی بہت تعریف کرتے ہیں، کرنی چاہیے، حرمین ہے ہمارے، ہمارے ایمان کا حصہ ہے، رب کعبہ ہے وہاں، سب چیزیں موجود ہیں وہاں پہ، ہمارے آقا صلی اللہ علیہ وسلم کا مدینہ منورہ ہے وہاں پہ، یعنی منور انہی کی وجہ سے مدینہ منور ہوا، شہر منور ہے وہ۔ لیکن آپ دیکھیں کہ آج سے 2 سال پہلے کیا مودی کو سعودی عرب کے بادشاہ نے سب سے بڑا سول ایوارڈ نہیں دیا؟ ہمیں سعودی عرب سے شکایت نہیں کرنی چاہیے، آپ اور میں، آپ ڈنمارک میں بیٹھے ہیں، میں انگلینڈ میں بیٹھا ہوں، ہم یہاں بھی غیر مسلم سے کاروبار کرتے ہیں، ہمارے بڑے بڑے کاروبار ہیں، بڑی بڑی جائیدادیں ہم نے بنائی ہوئی ہیں، بڑے بڑے کرتے ہیں کاروبار، اگر سعودی اپنا کاروبار کے لحاظ سے کر رہے ہیں تو اس میں ہم کہاں تھے، ہم کہاں ہیں؟ مجھے اس دن عید کے دن میں جب پروگرام تھا اس میں دوست نے پوچھا، بچے نے، اس نے کہا کہ ہماری وہ جناب 47 ممالک کی اسلامی فوج بنی تھی، وہ کہاں ہے اس وقت؟ میں نے کہا وہ بیٹھی بد دعائیں کر رہی ہے، وہ اس دنیا کو بد دعائیں سے فتح کرنا چاہتی، یہ نئی ان کی ڈپلومیسی۔ لیکن ہم نے کیا کیا؟ اب آپ دیکھیے کہ سعودی عرب کی سب سے بڑی جو انڈسٹری ہے پیٹرول کی، ارامکو، اس میں سے 3,270 آدمی جو فارغ ہوئے وہاں، سارے کے سارے ہندوستانی بھر دیے انہوں نے، ہندوستانی چلے گئے، پوری ارامکو کی پوری جو اس کی جو معیشت ہے उसके नखरे पे उन्होंने हाथ रख लिया हिंदुस्तान में। 75 बिलियन डॉलर्स की इन्वेस्टमेंट की है हिंदुस्तान में सऊदी अरब ने। महाराष्ट्र की जो रिफाइनरी है उसके अंदर भी और दूसरे जो पेट्रोलियम मसनूआत उसके अंदर। फिर सऊदी अरब ने सिर्फ 75 बिलियन डॉलर की इन्वेस्टमेंट नहीं की, यूएई ने की है, मुत्तहदा अरब अमारात ने 16 बिलियन की, कुवैत ने की है 6 बिलियन की, कतर जिसका बार बार हम नाम सुनते हैं उसने 7 बिलियन की है। दूर ना जाए ओमान जो आपका पड़ोसी है, बिल्कुल एक नुक्ते नक्शे में एक नुक्ता सा नजर आता है जो ग्वादर के बिल्कुल सामने है आपके, उसने बजाय इधर करने के जो कि बिल्कुल चंद फासले पाकिस्तान है, उसने भी हिंदुस्तान में 3 बिलियन की इन्वेस्टमेंट की है। हम कहां बैठे हैं
मलिक साहब? जहन में सवाल आता है कि ये कुलभूषण जो यादव, जिस तरह के ये लोग आते हैं, क्या ये पाकिस्तान में जब मौजूद थे तो इन्होंने अपने मीर जाफर, मीर सादक और राह के एजेंट नहीं पाले हुए थे? वो तो खुद राह का एजेंट था, बाद में माना उसका अपने नाम से, उसकी तो अपनी शिनाख्त ही उसने तब्दील की हुई थी, तो डेफिनेट उसने पाकिस्तान में ही मुहब्बे वतन पाकिस्तानी खरीदे हुए थे ना, जो अपने आप को बहुत ज़्यादा मुहब्बे वतन पाकिस्तानी कहते हैं। वो तो ये नहीं कहते थे हम राह के एजेंट हैं, हम राह के एजेंट नहीं हैं, या वो शोर डालते थे या चीखे मारते थे, वो भी उसी तरह खरीदे हुए थे, वो भी मुहब्बे वतन बनते थे। जिस तरह लोग पीटीआई में बैठे हुए हैं तो वो कहते हैं जी पीटीआई को इसको जो वज़ीर आज़म है पाकिस्तान के, इसको तो हम इस्तेमाल कर रहे हैं, उसके बाद हम कोई नया बंदा ले आएंगे। वो भी अपने आप को मुहब्बे वतन कहते हैं, वो भी आपको इमरान खान का जियाला कहते हैं, लेकिन उनकी नीतें ऐसी हैं, जिन लोगों को दहशतगर्द बदमाश कहते हैं उनके साथ बैठ के फ़ोटो भी बनवाते हैं, और जो लोगों की बातें होती हैं पर्सनल, जो आपका मकान है उसका फ़ोटो लिया, इसको दिया, उसका दिया, हलाल वाली हलाल कमाई वालों को भी जो है वो बैठ, वो भी मुहब्बे वतन, वो मदीना की रियासत वाले जो हुक्मरान उनमें बैठे हुए हैं। हमारे हाजी साहब भी आ गए हैं, वो भी आपसे बात करेंगे। मुझे ज़रा जो अल्ताफ़ हुसैन को फॉलो करते हैं, अल्ताफ़ हुसैन की वीडियोज़ लगाते हैं, वो भी मुहब्बे वतन पाकिस्तानी हैं, अगर उनको राह के लिए बात की जाए तो उनकी चीखें निकल जाती हैं। तो मलिक साहब थोड़ा सा बता दें, ये राह है क्या, राह के बंदे है क्या?
देखिए गुजारिश ये है राज साहब, पहले तो मैं आपके तौसे से आपके हाजी साहब को खुश आमदीद कहता हूँ, और दूसरी बात ये है कि
बहुत बहुत शुक्रिया, अस्सलाम वालेकुम समी उल्लाह मलिक साहब।
वालेकुम अस्सलाम वरहमतुल्लाह वबरकात। गुजारिश ये है कि हमें राह से क्यों शिकायत है? हमें शिकायत नहीं होनी चाहिए, क्योंकि वो हिंदुस्तान की जासूस और जालिम तंजीम है, वो अपने मुल्क के लिए काम कर रहे हैं। आप चांकिया की तारीख पढ़ के देख लें, जो कि मक्कार सियासतदानों का बादशाह समझा जाता है तमाम दुनिया के अंदर, आप ये हिंदुओं की ये तारीख है कि जब ये गुलाम होते हैं तो बेहतरीन गुलाम की खिदमतगार होते हैं, जब ये किसी का आका बनते हैं तो जालिम और जाबर और बड़े बेईमान और बदतीन किस्म के होते हैं, इनकी तारीख है। ये दोनों तरफ एक्सट्रीमिस्ट है, और राबी इन्हीं हिंदुओं में मबनी है, राबी चांके की बनाई हुई है, उसकी यानी उसी की सुलंगता बनाई गई है राज जो है। हम उसकी शिकायत क्यों करें राह से? मतलब है राह तो यकीन खरीदता है पाकिस्तान के अंदर अपने एजेंटों को, मतलब है जब दुश्मन को आपके किसी आदमी को खरीदता है तो फिर वो मुहब्बे वतन कहां रहा? इसलिए तो गद्दार की सजा ज्यादा रखी गई, मुनाफिक हमारे दीन में मुनाफिक की सजा ज्यादा रखी गई, दोजख के सबसे निचले खाने में मुनाफिकों को रखा जाएगा, बाकी काफिर जो बाकी जो है वो ऊपर होंगे। मैं आपसे अर्ज कर दूं, मुनाफिक दरअसल एक अरबी जो लफ्ज है नफक से निकला है, और जैसे ये एक सहराई चूहा होता है, चूहा जो कि सहरा के अंदर बिल बनाता है, उसके दो मुंह रखता है, अगर दुश्मन इस मुंह से आया तो दूसरे मुंह से निकल गया, दूसरे सुराख से निकल गया, जो दूसरे उधर से आया तो उधर से निकल गया। जिस तरह नफक से आपका शलवार का नेफा होता है, मतलब ऐसा मतलब है, ये मुनाफिक का काम ही यही है, ये तो मुनाफिकीन है, इसलिए मुनाफिकीन सबसे ज्यादा सख्त सजा रखी गई है मुनाफिकीन की। और हमारे मुल्क में हमारी एजेंसियां क्या कर रही हैं? हमने जो अमेरिका की खुशामद में उसके लिए अपने सारे हवाई अड्डे खोल दिए थे, सारे काम, अब क्या उसका जिक्र किया जाए, बहुत बहुत लंबी हो जाएगी। और जिसने ये काम किया था, जिसने हमारे बच्चों को बेटियों को बेच दिया, अपनी किताब में लिखा है उसने, कहां है आपकी आफिया? आप पढ़ी रहे हैं आफिया के बारे में कितनी चीख पुकार हम कर रहे हैं। सबसे पहले आफिया का उर्दू में सबसे पहले जो है ये मैंने जब मज़मून लिखा, लोगों को पता भी नहीं था कि आफिया हमारी बेटी जो है अगवा कर दी गई। अभी पिछले दिनों मैंने जब फिर लिखा, मैं क्या आफिया को मैं कैसे भूल जाऊं, जब ये अमेरिका जा रहे थे इमरान खान साहब, इनको इनके लिए मत बताया कि आफिया का जिक्र करना भूलें मत आप। तो आफिया की वालदा ने पाकिस्तान से मतलब शुक्रिया अदा किया, कहा कि आपने तो हक अदा कर दिया लेकिन ये क्या करेंगे। मैंने कहा जी मेरी तो बेटी है वो, मैं तो आज तक कभी मिला नहीं ना आपसे ना उनसे, ये तमाम बेटियां मेरी अपनी बेटियां, वतन की बेटियां मेरी अपनी बेटियां हैं, आप उन पे नोहा करेंगे, मैं नोहा करूंगा। हाँ जी, और वो अब ये सारा जो काम हो रहा है इसलिए कि अब हिंदुस्तान को अफगानिस्तान का मसला हल होते उसको अपनी मौत नजर आ रही है। मैंने पहले भी आपके प्रोग्राम में कई दफा कहा है कि अमरीका अफगानिस्तान से इतनी जल्दी जाने वाला नहीं है, और अमेरिका की वजह से ही हिंदुस्तान भी वहां पे कायम दायम है, अमेरिका के निकल से ही हिंदुस्तान को भी वहां जूते पड़ेंगे, और ये भी खदशा है कि भी इसके बाद फिर हमारी बारी है। उसे इस बात का इल्म हो गया है और होना भी चाहिए कि रूस जो कि अफगानिस्तान के बिल्कुल साथ था, जिसकी सरहद मिलती थी, जो कि हिंदुस्तान से कई गुना बड़ी एटमी मिसाइलों के दूसरों की कुव्वत थी, जीडीपी रेट के हिसाब से भी, पैसे के लिहाज से हर चीज से वो बहुत बड़ी कुव्वत थी, उसका पेट्रोल भी अपना था, हिंदुस्तान से मालूम कुछ भी नहीं। तो वो हिंदुस्तान इस जहाज ने, अफगानिस्तान के जहाजों ने रशिया के अगर 6 टुकड़े कर दिए तो हिंदुस्तान क्या चीज है। लेकिन यह कि पहले हमारा जहाज में ईमान तो कायम हो, पहले हम तो ये तो कर ले आप, फिर राह क्या चीज है, राह भी कोई चीज नहीं है। हमें कुरान पे तो यकीन होना चाहिए, वला नब्लु वन्नकुम बिशैइन मिनल खौफ वल जुउ वनक्सिम मिनल अमवाल वल अनफुस वत्तमरात वबशरिस साबिरीन। अल्लाह तो फरमाते हैं कि हम तो तुम्हें जरूर आजमाएंगे, माल दे के, माल दौर छीन के, फसलें दे के, फसलें छीन के, बागात उजाड़ के, बाग दे के, और आपको खौफ, अमन से खौफ, खौफ से अमन में ला के आपको आजमाएंगे, हम जरूर आजमाएंगे। इनमें जब आप पूरे उतरेंगे तो फिर आपके लिए खुशखबरी है। साथ ये भी कहा गया है कि अगर कोई मुसीबत आप पे आ जाए तो क्या, कालू इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, जब मुसीबत आ जाए तो फिर कहो कि हम तो अल्लाह की तरफ से आए, अल्लाह की तरफ जाना है। देखिए मैं अपने आका सल्लल्लाहु अलैहि वसल्लम की एक और हदीस आपको कोट कर दूं कि मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबा, मेरे आका को मुरब्बी भी थे, तरबियत भी फरमाते थे, तो उन्होंने अपने सहाबा दोनों बैठ कर कहा, उनको मुझे खौफ है उसे कि जब गैर मुस्लिम जो है मेरी मुसलमान उम्मत में टूट पड़ेंगे इस तरह जिस तरह भूखे खानों पर टूट पड़ते हैं। तो सहाबा ने किया कि हमारे माँ बाप पे कुर्बान, क्या हम तादाद में कम होंगे या मालो असबाब में हम ज़ईफ होंगे, कमजोर होंगे। मेरे आका ने फरमाया नहीं, हमारी तादाद तो समुद्र की झाग जितनी होगी, मालो असबाब में भी हम बेहतरीन होंगे, लेकिन यह कि उस वक्त मेरी उम्मत में वाहन तारी हो जाएगा। पूछा गया ये वाहन क्या होता है, तो रसूलुल्लाह ने अर्शाद फरमाया कि मौत से खौफ और जिंदगी से प्यार। अब जो मौत से खौफ रखेंगे तो वो कैसे जिंदगी से मतलब वो कैसे जहाद करेंगे। मैं आपको यहां पर खालिद बिन वलीद रज़ियल्लाहु तआला अन्हु का, जिन्हें सैफुल्लाह का लकब दिया गया, उनका भी एक कौल सुना दूं। उन्होंने कहा कि मुसलमानों जान लो कि मौत का एक वक्त मुअय्यन है और मौत वहीं आएगी जहां लिख दी गई है। अगर मौत जंग में आनी होती, जहाद में आनी होती, तो खालिद बिन वलीद के जिस्म पे 70 तलवारों के निशान हैं, लेकिन ये आज देखो आज बिस्तर पे मर रहा है खालिद बिन वलीद। हमें दरअसल मौत पे भी यकीन नहीं है, मौत का खौफ तो है। अब कौन मुसलमान ना भी हो, गैर मुसलमान, हर इंसान को पता है मैं आया हूं, मैंने चला जाना है। ये अलग ईमान है कि कोई यानी ये समझे कि मुझे मौत के बाद हिसाब देना है, कोई कहते नहीं हिसाब देना, ये बात बात है। लेकिन मौत पे तो सबको यकीन है कि हम आए हैं और चले जाएंगे, हमारे बड़े आए थे चले गए। अगर हमें मौत का यकीन हो जाए और इस बात का भी यकीन हो जाए कि यौम आखिरत पे हमारा ईमान है, बैत मुसलमान हमें जाके वहां पे हर चीज का हिसाब देना है, एक एक लम्हे का हिसाब देना है, उस वक्त तो आपके पांव नहीं, हदीस में उसका मफहूम यह है कि उस वक्त तो आपके पांव नहीं हिलेंगे जब तक 3 सवालों का आप जवाब नहीं दे देंगे। आपको जो वक्त दिया गया यानी जो उम्र थी वो कहाँ गुजारी आप, उसका हिसाब दें। जो दौलत दी गई थी वो कहाँ आपने सर्फ की, और जो सेहत दी गई थी वो कहाँ पे आपने सर्फ की, उसके बाद अब कदम हिलेंगे इस बात का जवाब देंगे। अगर आप तो अगर जनाब अगर हमारा इस बात पे यकीन हो जाए, फिर आज का आज के नौहे हम ना बढ़े, हम بڑی بڑی تقریریں ہوتی ہیں، بڑے انٹرویو ہوتے ہیں، بڑے واز خطاب ہوتے ہیں، سب چیزیں ہوتی ہیں، یہ وہاں ہم پہ تاری ہو گیا ہے، یعنی جہاد سے ہم نے منہ موڑ لیا ہوا ہے. اور جب یہ دیکھیے، میں نے کئی دفعہ آپ کے اس انٹرویو کے اس پروگرام میں میں نے کئی دفعہ اس کا ذکر کیا ہے کہ آپ کے ہر انسان کے، مسلمان کے دل میں خاص طور پر، یعنی یہ دل جو ایک چھوٹا سا لوتھڑا ہے، لیکن یہ ایک ایٹم کی مانند ہے، یہ تمام آپ کے جسم کو وہ کنٹرول کرتا ہے. اس دل کے اندر اگر اللہ کا خوف ہو تو ساری دنیا آپ سے خوفزدہ رہتی ہے، اور اگر اس میں دنیا کا خوف آ جائے تو اللہ کا خوف چپکے سے دبے پاؤں باہر چلا جاتا ہے، اور جب دنیا کا خوف ہو تو پھر آپ دنیا خوب آپ کو رسوا کرتی ہے، رذیل کرتی ہے، رسوا کرتی ہے. آج ہمارا بھی یہی عالم ہے. آپ مجھے یہ بتائیں، کیا مسلم امت جو ہے پیسوں کے معاملے میں کہیں پیچھے پیچھے ہے؟ پیٹرول کے خزانے آپ کے پاس، معدنیات کے خزانے آپ کے پاس، بہترین افواج آپ کے پاس، ایٹمی طاقت بھی آپ بن گئے ہیں، سب چیزیں مسلمانوں کے پاس آ گئی ہیں، اور ہماری 47 ملکوں کی اسلامی فوج بھی آپ کے پاس.
ملک صاحب، حاجی صاحب آپ سے سوال کرنا چاہ رہے ہیں. آپ کا ٹائم بھی جو ہے تیزی سے، بہت تیزی سے گزر رہا ہے. سوال بہت ہیں، بہت سارے سبجیکٹس ہیں، چونکہ راہ نے بہت انڈے بچے دے دیے، میر جعفر میر صادق نے بہت انڈے بچے دے دیے ان ممالک میں، جو ہے وہ ہر چیز کو بند کرانے کے پیچھے پڑ گئے ہیں. جی آئی صاحب.
شکریہ راجہ غفور افضل صاحب. میں تو ایک طالب علم کی حیثیت سے سمیع اللہ ملک صاحب کی وہ باتیں بہت توجہ اور غور سے سن رہا تھا، بلکہ
بہت شکریہ.
ہاں جی، بارش کا سماں تھا، لیٹ ہو گیا تھوڑا سا، لیکن پھر بھی میں مستفید ہو رہا ہوں، کیونکہ میں تو ایک طالب علم ہوں. ماشاء اللہ، اللہ تعالیٰ نے سمیع اللہ ملک صاحب، آپ کا مطالعہ کافی ہے، آپ عربی بھی جانتے ہیں، انگریزی بھی جانتے ہیں، اور ہماری زبان میں بات کرنا بھی جانتے ہیں. آپ نے جو ہندو کی تصویر کھینچی اور کشمیر کے اندر ظلم و بربریت، معصوم بچوں کی آنکھوں میں ربڑ کی گولیاں، اور میں نے تو یہ بھی ایک بیان پڑھا ہے کہ ان کے ایک وزیر نے کہا کہ ہم قبروں سے نکال کر کشمیری لڑکیوں کی بے حرمتی کریں گے.
جی
یعنی یہاں تک نوبت ہے. تو ہم تو یہ کہتے ہیں کہ ایمان کے تین درجے ہیں، اگر دل میں اگر آپ نہیں برا مناتے تو آپ کا ایمان بھی خارج ہو جاتا ہے.
جی بے شک.
ہاں، تو اب حکومتیں دیکھ رہی ہیں، سن رہی ہیں، اور میری دوستوں سے بات ہو رہی ہے جو لوگ اس میڈیا پر، انٹرنیشنل پر توجہ رکھتے ہیں ملک صاحب، ان کا کہنا ہے کہ بیان بازی ہوگی چند دن ادھر سے چند دن ادھر سے، اس کے بعد ہماری قوم جو ہے وہ سو جائے گی. اور یہ نورہ کشتی کا انہوں نے تو مجھے دوستوں، کیونکہ میں پینشنسٹ ہوں اور اپنا وقت پاس کرنے کے لیے سائیکلنگ کرتا ہوں، تھوڑا دوڑ لگاتا ہوں، اپنے آپ کو فٹ رکھتا ہوں، 73 ایئرز میری ایج ہے. میں آپ کو ایک، آپ کی تمام گفتگو میں سے ایک چھوٹا سا واقعہ سناتا ہوں جو آپ کے اندر، دل کے اندر جو درد ہے. میری کھنہ پنجاب کے اندر پیدائش ہوئی تھی جب پاکستان بنا ہے، میں 1 سال کا تھا.
جی.
تو میری ماں نے مجھے بتایا کہ جب پاکستان بنا تھا تمہاری عمر 1 برس کی تھی، کیونکہ میں نے پاسپورٹ بنوانا تھا، اس وقت لاہور یا راولپنڈی سے بنتا تھا، اور میں بائی روڈ آیا تھا 1970 میں یہاں. تو میں نے اپنے والد صاحب سے پوچھا کہ آپ کے 2 بھائی ہیں اور آپ ہیں 3 ہیں، انہوں نے کہا 4 بھائی تھے. میں نے کہا چوتھا کہاں ہے؟ تو میرے والد نے مجھے بتایا کہ ہم فروٹ کا کاروبار کھنہ شہر میں کرتے تھے، تو ایس ایچ او کے ساتھ الیک سلیک تھی اور وہ بھی فروٹ لینے آتے تھے. تو ایک دن جب میں دکان سے گھر آیا تو میری ماں نے کہا کہ گلی میں ہندو ہمارے مکانوں کے اوپر چاک کے نشان لگا رہے ہیں. تو میرے والد صاحب تھانے گئے، ایس ایچ او کو کہا کہ یہ کیا بات ہے کہ چاک کیوں لگا رہے ہیں، ہندوؤں کے مکانوں پر چاک نہیں لگا رہے، ہمارے گھروں پر. انہوں نے کہا میاں جی جا کے سو جاؤ، تسی کیوں گھبرانے ہو، انہاں دی ایسی تیسی. اس ہندو ایس ایچ او نے ہندوؤں کو گالیاں بھی 2-4 دے دیں. تو 3 دن کے بعد جب انہوں نے دیکھا، میرے والد نے گھر آئے تو لوگ اپنے اپنے چھت پر دیکھ رہے تھے کہ ساتھ والی گلی میں جو ہے وہ کچھ گھر جل رہے تھے اور شعلے آسمان کو چھو رہے تھے.
جی.
تو میرے والد اپنے 3 بھائیوں کو لے کر ادھر نکلے، انہوں نے دیکھا کہ سادہ کپڑوں میں وہی ہندو، وہی ایس ایچ او جو میرے ابا جی کو کہہ رہا تھا کہ میاں جی آپ کیوں گھبراتے ہیں، آپ جا کر سوئیں، آپ کو کوئی کچھ نہیں کہے گا. تو وہ خود اس ہجوم میں ہندوؤں کے شامل تھا جو میرے والد کو دلاسہ دے رہا تھا. हाँ, किस्सा मुख्तसर यह कि मेरे वालिद ने उसी वक्त मकान को छोड़ा, मुझे एक साल के बच्चे को उठाया, मेरी दो बहनें मुझसे 2 साल बड़ी थीं, दो साल या 3 साल बड़ी थीं, उन तीनों बच्चों को लिया, टांगा लिया, स्टेशन पे आया। वो दिन और ये दिन हम महफूज होकर यहाँ आ गए, तो मुझे मेरा चचा ना मिला। तो मैंने अपने वालिद साहब से पूछा कि चचा कहाँ है आपके, तो आप तो चार भाई से 3 हैं। तो उन्होंने एक खामोशी इख्तियार कर ली। बड़े ही अरसे के बाद एक बहन हमारी जो हिजरत करके जेल में आ गई थी, तो उनका भाई जो है किसी सिखों के मकान में छुप गया था, तो सिखों ने हिंदुओं को कत्ल करने से बचा लिया। वो तकरीबन 40 वर्ष के बाद जब आया तो वो बहन मेरे वालिद साहब की भी अजीज़ थी, मुझे अव्वा जी लेकर उनके घर गए। तो मैंने उसके भाई से पूछा कि आप इंडिया से आए? हाँ जी आए। मैंने कहा ये बाबू जो है मेरा चचा, ये घर वाले नौजवान था 22 साल का, गैर शादीशुदा। उन्होंने कहा उसे उन्होंने शहीद कर दिया था। मेरे वालिद ने मुझे ज़िंदगी भर नहीं बताया था ये कभी, उसको शहीद कर दिया। एक तो बात यह है, हाँ, अब ये पाकिस्तान आते हैं, मैं आपकी गुफ्तगू का एक एक लफ्ज़ सुन रहा था और मेरे भाई बाहर भी सुन रहे हैं, ऑन द वर्ल्ड भी सुन रहे हैं, पूरी दुनिया में सुना जा रहा है, इंटरनेट के ऊपर सुना जा रहा है। मैं ये बताना चाहता हूँ कि ये पाकिस्तान जिस तरह, जिस कुर्बानियों के बाद, हमें तो ये भी वालिद ने बताया कि कुओं में जहर मिला दिया था, लोग प्यासे जो घरों से भाग कर निकल के दौड़ रहे थे, वो पानी पीकर वहीं चिड़िया की तरह मर गए थे कुओं के किनारे पर। तो अब आपने ये एक बात की कि हड्डियाँ जो हैं बिल्लियाँ खाती थीं। मैंने जेलम के अंदर गरीबों के बच्चों को मुर्गियों के पंजे उबाल कर खाते देखा है। यह है पाकिस्तान, इसके रखवालों का पाकिस्तान, जो सरदार वडेरे सरमायादार और ये जो हैं कब्रिस्तानों के ऊपर, इन्होंने, मैं हड्डियां दिखा सकता हूं समीउल्ला मलक साहब के, समीउल्ला साहब मैं अपना चश्मदीद गवाह हूं, जब मैं दूसरी जमात में पढ़ता था उस कब्रिस्तान के करीब से गुज़रता था, वहाँ इन्होंने प्लाजे बनाकर दुबई में अस्तबल बनाए हुए हैं, कसिनो बनाए हुए हैं। अभी आपके लंदन के अंदर वो होटल है, क्या है, हयात होटल, कितने कमरे हैं उसके, उसका मालिक कौन है, ओनर कौन है? आज वो कह रहा है कि मुझे जेल में नमाज नहीं पढ़ने दी जा रही। मैं ये आपसे सवाल नहीं कर रहा, मैं आपके दुख में अपना दुख शामिल कर रहा हूँ। अल्लाह आपको खुश रखे। और वो एक किस्सा मैंने कहीं सुना है किसी आलम से कि जब नमरूद ने इब्राहीम अलैहिस्सलाम के लिए आग दहकाई तो उसके शोले आसमान को छू रहे थे ताकि इब्राहीम अलैहिस्सलाम को आग में फेंका जाए, तो एक चिड़िया चोंच में पानी लेकर आ रही थी।
जी
आपको पता होगा, आप तो दीन के आलम हैं, मैं तो तालिब इल्म हूँ। तो चिड़िया को पूछा कि ये इसने बड़े शोले जो आसमान को छू रहे हैं, क्या तेरी चोंच का पानी बुझा देगी? तो चिड़िया ने जवाब दिया कि अगर अल्लाह ने मुझसे पूछा कि तू देख रही थी मेरे खलील को, मेरे महबूब को जलाया जा रहा था, तो तूने क्या ड्यूटी दी? उसने कहा जो मेरे बस में था मैंने इतना ही किया। क़यामत वाले दिन ये किताब का एक एक वर्क इनके सामने आ जाएगा। ये जालिम लोग हैं। आप देखें कि रात मैंने इंटरनेट के ऊपर खबर पढ़ी, आप चले जाएं लाहौर, शादरा से लेकर गंजू माता तक जो मीटरो चलती है उसके पुल के नीचे मज़दूर जो है दिन के 12 बजे तक भूखा प्यासा लेटा हुआ है, भूखा प्यासा। आटे का थैला मैंने रात खबर पढ़ी 20 किलो का 800 रुपये का है। उनको क्या फिक्र है जो दुबई में, पेरिस में हमें टाइगर बनाने का, हमें जनाब अली शेर बनाने का, हमें जापान बनाने के नारे लगाते रहे हैं 70 बरस से। मैं तो अपना दुख बयान कर रहा हूँ। मैं आपसे सवाल करने के लिए मुंह छोटा बड़ी बात है, मैं आपसे सवाल नहीं कर सकता। मैंने आपकी सारे दर्द भरी कहानी सुन ली है और मेरे सुनने वालों देख लो ये क्या कर रहे हैं हमारे हुक्मरान। एक आदमी का होटल है इतना बड़ा, जहां पर वो सरकारी ख़जाने से बुकिंग करवा कर अपने अमले और वफूद के साथ ठहरता था और बिल जो है मेरे कौमी ख़जाने से लेता था कि मेरी बकरी बाहर बंधी हुई है, मुझे उसकी पर्ची के 20 रुपये देकर बकरी बांधनी है सड़क के ऊपर, वरना मैं 20 रुपये नहीं दूँगा तो थानेदार पुलिस वाला मेरी बकरी खोल कर ले जाएगा। तो ये उस होटल का मालिक है और आज कह रहा है कि मुझे जेल के अंदर नमाज नहीं पढ़ने दी जा रही। अलहम शरीफ गलत पढ़ते हैं, आप जाकर यूट्यूब पे होकर देख लें। ब्रिस्टर ने अलहम शरीफ जो है तलावत की है और वो अल्हम्दुलिल्लाह रब्बिल आलमीन नहीं कह सकता। मैं आपसे सवाल क्या करूं, मुझे शर्म आती है अपने आप से, मैं नहीं आपसे सवाल कर सकता भाईजान। बस
सब अल्लाह ताला आपको जाय खैर दे। मैं आपकी, यकीन कीजिए कि आपकी ये दर्दभरी और दिलसोजी के साथ गुफ्तगू सुन रहा था, मुझे यूं लग रहा था जैसे आप अपनी नहीं बल्कि हम जैसे कई बेनवा हजारों लोगों की दास्तान आप बयान कर रहे हैं। पूरे एक एक लफ्ज आपका बड़ा सच्चा और बड़ा दर्द और बड़ा ही सोच था आप इस गुफ्तगू में। लेकिन बात यह है कि अब हमने ही कुछ करना है, हमने बहकर निकलना है बाहर। मैं छोटी सी मिसाल देके पर आपकी सिर्फ फिरता हूँ राय साहब की तरफ कि आप देखिए कि अब ये उन्होंने मुजाहरे के बारे में पूछा। 15 अगस्त को ब्लैक डे मनाया गया, तो जब मुझे पता चला कि हम अपने तई अरेंज कर रहे थे, जो कुछ कर रहे थे, जो हम कर सकते हैं यहाँ पे बैठ के, जो अपने मुल्क के साथ, कश्मीर के साथ जो हमारी मोहब्बत का आलम है आप सब जानते हैं, तो हमें तो कुछ जरूरत ही है। हमारा अगर बच्चा को बीमार होता है या बच्चे को भूख लगती है तो हम हुकूमत की तरफ नहीं देखते, अपने हाथ पांव हिलाते हैं, बच्चे के लिए दुआ भी खरीदते हैं, बच्चे के लिए खाना भी लाते हैं, सब कुछ करते हैं। यानी कौल अमल में तजाद जो है ना, वो आपको पता, आपके किरदार की भी गमाजी करता है। जब मुझे पता चला कि हुकूमत के कुछ लोग आ रहे हैं इस जुलूस में शामिल होने के लिए, जी सर्वाइव वो करेंगे जी, इसको लीड करेंगे, तो मेरे बहुत से वो दोस्त जिनको मैंने तैयार किया हुआ था उन्होंने जाने से इनकार कर दिया। उन्होंने कहा हम क्यों जाए इन मुनाफों के जुलूस के अंदर। बड़ी मुश्किल से उनको आमादा किया हमने, कहा कि इस मौके पर दुश्मन को पता ना चले कि हमें दरार पड़ गई है। अब चले गए। अब आप ये देखिए कि शेख, एक तो मुझे शेख रशीद की समझ नहीं आती, वो एक वक्त में नैब का चेयरमैन भी नजर आता है, अदालत का भी मंदूब नजर आता है, हुकूमत का भी समझ, हुकूमत भी उसके पास है, यानी सब कुछ उसके पास है। वो बड़ा मुगर कहता है कि मैंने आज के बाद समझौता एक्सप्रेस बंद कर दिया है, मैंने फलां चीज बंद कर दी, मैंने फलां कर दिया, ये कर दिया। मुजाहरा लंदन में हो रहा है, वो मैनचेस्टर में बैठा है, मैनचेस्टर चला गया। और इसी हुकूमत का एक और वजीर जुल्फी जो है वो लंदन में आ गया है बैठे, मतलब मुजाहरे के आगे फिरने के लिए, हाँ जी, जिनको कश्मीर के स्पेलिंग नहीं आते मतलब है। और वो जो कश्मीर का बड़ा मामा और चाचा बनता है वो मैनचेस्टर चला गया और बयान दे रहा है वहां में बैठ के प्रेस कॉन्फ्रेंस में, हम कश्मीर के लिए खून का आखिरी कतरा तक बहा देंगे। तो मैंने उसे मैसेज किया, मैंने कहा ये बताओ कि तुम खून का आखिरी कतरा दे दोगे, ये जो तुम बरतानिया में आए हो क्या अपने खर्चे पे आए हो या हुकूमत के खर्चे पे आए हो? यानी अगर तुम खून का आखिरी कतरा दे दोगे तो फिर तो अपने खर्चे पे तुम्हें आना चाहिए, क्योंकि इस वक्त सब लोग कह रहे हैं कि मुल्क को लूट लिया पुराने हुक्मरानों ने, तुम तो आज कितने अपने खर्चे पे आओगे। लेकिन नहीं, वो भी हुकूमत के खर्चे पे आया है और कहाँ आया है, मैनचेस्टर में बैठा हुआ है, सेल्फ्रिज में शॉपिंग कर रहा है, और यहां एक कादियानी है उसके प्रोग्राम में शामिल होने के लिए आया है, अब बहाना ये कर रहा है सारी बात। ये किसको ये धोखा दे रहे हैं, मतलब ये खुद अपनी जात को धोखा दे रहे हैं। लेकिन साहब आप यकीन करें, फिर और भी बहुत सी बातें शुरू कर दी दरमियान में कि जी जंग की शुरू में पाकिस्तान का खजाना खाली है, फलां है, ये यानी खुद आपको जहनी तौर पे आपको कमजोर भी कर रहे हैं। फिर कहते जी क्योंकि वो कश्मीर की तहरीक आजादी वो भी तो कमजोर पड़ गई हुई है इसलिए सारा काम हुआ है। आज साहब ये मफरूजा बिल्कुल गलत है, ये बुजदलों की राय है, ये बुजदल हम पे आजकल हुक्मरान हो गए। आप यकीन कीजिए कि अगर 100 शेरों की लीडर एक बकरी हो जाए ना तो सारे शेर बकरी होते हैं, लेकिन 1,00,000 बकरी का लीडर अगर एक शेर हो तो सारी बकरियां शेर की तरह लड़ती हैं। ये बहुत बड़ी मशहूर मिसाल है।
सही कहा,
ये मफरूजा कतई तौर पर गलत है। क्रूनीउला के मुसलमानों की निशानियां वहां पर मौजूद हैं, सैयद अली गिलानी की शक्ल में और दूसरे अजुमा की शक्ल में, वो शेरों की तरह डटे हुए वहां पर, उन्होंने तो हार नहीं मानी, बैठे हुए हैं। और अगर इनकी राबता कानून की जो तयशुदा रिपोर्ट जो है वो कहते हैं कि किस तरह से कश्मीरी को किसी ना किसी लाली पर राजी कर लिया जाएगा और कश्मीरियों की बेपनाह और बेमिसाल कुर्बानी को किसी अनजानी कब्र में दफन कर दिया जाएगा, लेकिन अब ये मुमकिन नहीं होगा। भाई साहब मैं आपसे बताऊं, पहले जो श्राइन बोर्ड और कश्मीर छोड़ दो की तहरीकों ने जो काम शुरू किया था वो अस्करी से ज्यादा अवामी रंग इख्तियार कर लिया इस तहरीक ने। पिछली 7 दहाइयों से भारतीय जनता को बिना किसी सबूत और शवाद के, अब ये पता चल चुका है, पहले ये इल्जाम लगाते थे कि जिस तरीके पीछे पाकिस्तान का हाथ है, लेकिन बुरहानुद्दीन वानी की शहादत के बाद और दूसरे लोगों के बाद अब बैन अल-अक़वामी तौर पर भी इस कश्मीर की कुर्बानी को शिद्दत से तस्लीम किया जा रहा है। खुद भारत के कई इंसाफ पसंद दानश्वर जो है कश्मीर पर होने वाले मजालिम पर भरपूर एहतजाज कर रहे हैं, आप सोशल मीडिया पर देख लीजिए। और यही वजह है कि कश्मीर का तहरीकी पहलू पहले से कमजोर नहीं बल्कि कई गुना मजबूत होकर उभरा है। इसलिए हाज साहब, मेरा वजदान इस बात की गवाही देता है, यूं ही अमरीका अफगानिस्तान निकलेगा और उसे निकलना पड़ेगा, आपको तरले कर रहा है, मिन्नत कर रहा है वो, तो कश्मीर की आजादी को कोई नहीं रोक सकेगा,
कोई नहीं।
अब अगर अब इस मामले को बलबोते पर दबाने की कोशिश की गई तो भारत को कश्मीर के साथ बहुत कुछ और भी छोड़ना पड़ेगा, जो यकीन बहुत महंगा सौदा होगा। आप यकीन कीजिए, आप कश्मीर की तहरीक आजादी को दबाने के लिए एक और खर्च का इजहार भी बड़े तौर से किया जा रहा है कि ये अफगानिस्तान में रूसी जहरीत के दौरान जो है मुजाहिदीन जो है और दीनी जमातें अमरीका के बाहमी हलीफ थे, मगर जो ही अमरीका के मकासद हासिल हुए वो हलीफ से हरीफ बन गया, और इस तरह मुजाहिदीन अमरीका के आलाकार के तौर पर इस्तेमाल होते रहे। अमरीका अपने मकासद हासिल करके इन तमाम मुजाहिदीन को तनहा और पाकिस्तान को पाकिस्तान पर खतरनाक बोर्ड डालकर फरार हो गया। बात यह है कि अमरीका की तारीख से जो वाकिफ है वो इस बात से भी बाखबर है कि अमरीका अब तक 2 दर्जन से जायद मुल्क में जहरीत का मुर्तकब हुआ है, लेकिन बावजूद दुनिया की सुपर पावर होने के उसको हर मुल्क में अवामी शिकस्त से दो चार होना पड़ा है। साहब अमेरिका कुछ देर के लिए जरूर वहां अपने अमन पसंद मनपसंद एजेंट हुक्मरान से अपनी मर्जी के यानी अहकाम पर तमील करवाता है, लेकिन बिलाखिर उस शदीद जानी नुकसान माली नुकसान के बाद हजीमत से दो चार होकर से निकलना पड़ता है और रजील रुस्वा होकर निकलता है। आप कल की बात है ना, वियतनाम में इसके फौजी हेलीकॉप्टर से लटक फरार फरार अख्तियार किया था। लेकिन हाई साहब और राय साहब, मैं आपको बता दूं, आपके रेडियो के तौसत से, मैं इस इंटरव्यू के तौसत से मैं ये भी आपके सामने बताना चाहता हूं कि आप यकीन कीजिए कई साहिब नजर तो इस बात की पेशगोई कर चुके हैं कि अल्लाह ताला ने मुसलमानों को इस सदी में गलबा अता फरमाना है इंशाअल्लाह। 15वीं सदी के बिल्कुल आगाज ही में रूस अफगानिस्तान आया था ना जी, जिसके बिना पर अफगान जहाज शुरू हो गया था। अमरीका के रूस के खिलाफ में मुफादात थे, उसने अपने मुफादात के तहत हुकूमतों से डील की और अफगान जहाज में अपने मुफादात की तकमील में शामिल हो गया था, मगर वो एक पहलू था। लेकिन मुजाहिदीन ने जो कुर्बानियां अपने इखलास जरूर साथ दी हैं उन्हें अमेरिका ने इस्तेमाल किया है, लेकिन ये ऐसे चंद लोग इस सोच है ये बहते हैं वो इस पहलू को भूल जाते हैं कि अमेरिका अपने मुफादात में जिसकी तो तकमील में वो कभी भी कोई कुर्बानी से गरेज नहीं करता। ये एक और तलख हकीकत है, लेकिन आज फिर देख लीजिए वही अफगान जो थे वो अमरीका के खिलाफ उठे ना, रूस से कहीं ज्यादा अमरीका को नुकसान पहुंचा है। इस तरह आप यकीन कीजिए कि कश्मीरी की कुर्बानियां में जरूर रंग लाएंगी इंशाअल्लाह, और तारीख इस बात की शायद है कि अगर रूस अमेरिका जैसी सुपर ताकतें अफगानिस्तान में नहीं ठहर सकी तो फिर ऐसा भारत की ताकत कैसे बलबूते पर कश्मीर को कितनी देर दबा सकता है, जबकि वो खुद अमरीका और ताकत के मुकाबले में कहीं कमजोर नातवा है, कितना कर लेगा वो मतलब है। ये दुनिया है जनाब, सब साथ छोड़ जाते हैं, जिंदगी खुद भी गुनाहों की सजा देती है। अब आगे आगे देखिए क्या होता है, इंसान कर ही क्या सकता है जनाब, जो अपने रब पे भरोसा करें उन्हें मिलता है।
मलिक साहब, नागालैंड में अलैदगी पसंदों ने अलैदा होने का ऐलान किया है, आपने पढ़ी खबर?
जी जी, नागालैंड बिल्कुल बिल्कुल, उन्होंने इस दफा अपना यौम आजादी मनाया है। मैं इसलिए कह रहा हूँ कि जो अपने रब पे भरोसा करते ना उन्हें मिलता है सुकून और इनकार की जुर्रत और खौफ से निजात मिलती है। बंदा बशर है ही क्या, अपने साय से भी खौफजदा रहने वाला आदमी है जनाब। जैसे मैंने आप पहले कहा था कि वक्त का घोड़ा जो है हमने देखा है कितने कितने को अपने पांव तले रौंद दिया है, अब ये तो वो इबरत हासिल करने वाले इबरत हासिल करें ना।
मलिक साहब,
कहां सिकंदर कहां है दारा, जाम कहां है जम का, जिनकी तेग से दो भी कांपे दिल दहले रुस्तम का, उनकी राख मिले ना ढूंढे, दुनिया का घर है गम का, हाशम जान गनीमत जानो नहीं भरोसा दम का। बहुत शुक्रिया राय साहब।
मलिक साहब, एक लफ्ज में कहकर इस बात को हम समेटते हैं। मुझे किसी ने बताया कि वो यूनान से होकर आया था, कि यूनान ने जो जेलम तक हुकूमत की कि उसने मरने से पहले ये वसीयत की थी कि मेरे हाथ दोनों कफन से बाहर रखकर मुझे हनूत कर देना। क्या ये सच है कि उसने कहा कि मैं दुनिया पर हुकूमत करके खाली हाथ जा रहा हूं और हनूत करके उसको म्यूजियम में रखा हुआ है?
जी, हनूत तो नहीं किया हुआ, ये बात गलत है। मैं खुद को यूनान के ग्रीक के कई दौरे कर चुका हूँ, उसके बहरहाल उसके बारे में उसके उसके बुत लगे हुए हैं, ग्रेट वो खुद को ग्रेट अलेक्जेंडर वो कहते हैं, वी आर द सन ऑफ ग्रेट अलेक्जेंडर वो इस बात कहते हैं। लेकिन ये बात ये तारीखी तौर पे ये बात सच है कि वो जब गया था उसने ये कहा था बात कि भी यानी ये तो यानी लोग नसीहत के लिए कहा था कि देखो कि मैं जो वहां कहां यूनान कहां उस जमाने में घोड़ों पे सफर होता था, कहां वो ताराज करता हुआ झेलम तक पहुंचा वो, हाँ जी, और वहां से फिर वो कहां तक गया, उस पर जब मरा तो उसके पास कुछ भी नहीं था। ये सिकंदर तो बहुत पुरानी बात है, आज के लोग को देख लें आप, दुनिया का अमीर आदमी कैसे गए हैं। जनाब मेरी अहलिया नर्सिंग होम में थी, यानी बर्तानिया का सबसे बेहतरीन और सबसे महंगा वो नर्सिंग होम है। मैं दुनिया के बर्तानिया के बड़े बड़े सरमायादार लोग थे मैंने वहां पे देखा है। मां आप यकीन कीजिए कि मेरे वाइफ के कमरे के बिल्कुल सामने ये एक खातून थी, मैं उनका नाम नहीं लेना चाहता, यहाँ पे हेलीकॉप्टर और गाड़ियों का बहुत बड़ा कारखाना है, वो नर्सिंग होम में अपने जिंदगी आखिरी दिन उसने गुजारे। मतलब उसने अपने यानी उसने 50 मिलियन पाउंड से खुद एक ट्रस्ट बनाया और वो ट्रस्ट उसके पैसे दे रहा था, वहां उसे मिलने कोई नहीं आ रहा था, उसे मिलने कोई नहीं आ रहा था।
मलिक साहब आपको बताते चले, आपने बहुत बातें कि मैं भी शेयर कर दूं। मलिक साहब पिछले 22-23 साल में हमारे प्रोग्रामों का फॉर्मेट आपको पता है, यहाँ वज़ीर आज़म भी आते आए रहे, यहाँ मेयर्स भी आते हैं, लॉर्ड्स मेयर्स भी आते हैं, और लोग पिछले 22 साल से इसकी शिकायत भी करते हैं। और जनाब इसलिए मैं कहता हूँ मीर जाफर, मीर सादक और राके एजेंट जो हैं इस मीडिया की शिकायत भी करते हैं और आजकल भी शिकायत कर रहे हैं, और कुछ लोग कम्युनिटी के लीडर भी बनते हैं, शिकायतें भी करते हैं इस रेडियो की और लीडर भी बनते हैं। तो मलिक साहब हम तो फ्री विली यहाँ बैठे हुए, आप भी अल्लाह ताला ने आपको भी बहुत कुछ दिया हुआ है, तो हक और सच की फतह होती है। आप भी पेंशन पे हैं, हाजी साहब भी पेंशन पे हैं, मैं भी चला गया हूँ अब तो। मलिक साहब अब हमें डर किस चीज़ का है? इस मुल्क से मैंने बहुत कुछ सीखा, इस मुल्क से बड़ी मोहब्बत है, इस जमहूरियत से, आज़ादी से हम बात करते हैं, ये कानून की मोहब्बत करते हैं। हमने वो लोग देखे हैं राग के एजेंट मीर जाफर मीर सादक देखे हैं, पूरी दुनिया में फ्रॉड करते हैं, गाड़ियाँ लेके हैं, कंपनियाँ बनाते हैं, फ्रॉड करते हैं, बेशुमार मेरे पास सबूत हैं जो मैंने अपने पास रखे हुए। मैं कहता हूँ यार इनकी क्या मैं इनको कहूँ कि ये अपनी पर्चियाँ जला जला कर जो उनके दिन की सेल होती है उसकी पर्चियाँ जला देते थे, वो सारी मेरे पास रिकॉर्ड में मौजूद है, लेकिन फिर भी वे मीर जाफर मीर सादक का किरदार अदा करते हैं। शर्म क्यों नहीं आती मलिक साहब?
साहब हम सबका यकीन है कि मौत तो हैरानी है, लेकिन मौत से पहले भी कई दफा कई लोगों को मौत आ जाती है। ये गौर इस नुक्ते पे गौर कीजिएगा आप भी हाजी साहब भी कि मौत से पहले भी कई लोग मर जाते हैं, कहीं जिनका जमीर मर जाता है वो मर ही जाते हैं, और ये मौत बड़ी जालिम बड़ी बेहस होती है उस वक्त जब जिंदगी खुद भी गुनाहों की सजा देने लगती है, बड़ी इनके अंदर बेकली बेचैनी इस्तराब वहशत तन्हाई। आप मुझे ये बताइए क्या ये सजा कम होती है? अल्हम्दुलिल्लाह आज अल्हम्दुलिल्लाह मैं आपके साथ मैं गुफ्तगू कर रहा हूँ, मेरा माजी जो है मैं उस बात का गवाह है अल्हम्दुलिल्लाह, जिस डंके की चोट पे मैं बात करता हूँ लिखता हूँ अल्हम्दुलिल्लाह तौफीक इल्लाह बिल्लाह, अल्लाह की दीवी तौफीक ये नहीं हो सकता, लेकिन अल्लाह का बड़ा शुक्र है। लेकिन आप ये देखें कि सबको तह तय करके आगे बढ़ जाने वाला सोचता रह जाता है, लेकिन फिर वक्त हाथ नहीं आता, इन्हें भी बर्दाश्त करना पड़ता है, दूर ना जाए। मैं इशारा कर देता हूं जिन्हें वो करप्ट कहता है, हर किस्म के एनआरओ ना देने की धमकियां देता है, इसलिए कि वो खुद अपने रब का गुलाम नहीं होता ना, इसलिए वो बातें करता है, अपने साय से भी डरता है, लेकिन वो किसी और ताकत का अदना से गुलाम बनकर काम कर रहा है। जब अर्जी खुदा से हुक्म दे दें कि ये करना है, उसकी क्या मजाल है कि इनकार कर दे, उसे बर्दाश्त करना पड़ता है। जनाब बात यह है कि
आपने शेख रशीद साहब का जिक्र किया, शेख रशीद साहब आपको पता है मीडिया के नूरी नाते हैं।
खैर जी ये तो आपने उसको उनकी तारीफ कर दी, उनको ओहदा दे दिया, वो तो इस लायक भी नहीं है,
लेकिन वो चूंकि डेनमार्क भी तशरीफ ला रहे हैं ना।
अच्छा चलिए जी, आप उनसे ये जरूर, अगर आप रेडियो पे आ जाए जरूर सवाल कीजिएगा कि आप इस मुल्क कश्मीर के लिए अपनी जान तक कुर्बान करने के तैयार हैं, तो क्या आप पाकिस्तान के खर्चे पे आए हैं या अपनी जेब के खर्चे से आए हैं, मतलब ये पूछ लीजिएगा, या किसी दोस्त के खर्चे
वो तो मलिक साहब अंदाजा हो जाता है, लबास को देखकर अंदाजा हो जाता है कश्मीर के लिए जान देने वालों का।
हाँ राज साहब आपका प्रोग्राम को क्या वक्त मैंने काफी ले लिया, आपकी बड़ी मोहब्बत है आप, लेकिन मैं आखिर में आपके लिए अपने लिए और आपके सामने के लिए क्यों ना हम सैयदना जैनुल आबिदीन की एक दुआ मुझे मेरी जुबान पे आ रही है, मुझे चाहता हूँ वो दुआ
जरूर पढ़े
किया जाए। वो हमेशा ही दुआ किया करते थे कि अल्लाह मैं तेरे गजब से तेरी रहमत की पनाह चाहता हूँ, ऐ मेरे करीम और रहीम रब मैं तेरे गजब के मुकाबले में तेरी रहमत से पनाह मांगता हूँ, तेरे अदल के मुकाबले में तेरा फजल मांगते हैं, बेशक तेरी रहमत जो है तेरे गजब से बाला तर है, हम पर रहम फरमा या अल्लाह रहम। यानी बस एक वो बाल का एक शेर है कि कब तेरी रहमत को जोश आएगा रब्बे मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। आज फिर आले मोहम्मद गम से घायल हो गई, इंशाअल्लाह हम अल्लाह की रहमत से मायूस नहीं है, वो कुरान कहता है अल्लाह तक मत तुम्हें रहमत अल्लाह मेरी रहमत से मायूस ना हो, लेकिन इंशाअल्लाह बिस्मिल्लाह आप देखेंगे इंशाअल्लाह आप भी यही हैं हम भी यहाँ, हमारी जिंदगी रही तो इसी रेडियो पे इंशाअल्लाह इंशाअल्लाह हम कश्मीर की फतह के तराने भी सुनेंगे और गाएंगे भी इंशाअल्लाह।
इंशाअल्लाह मलिक साहब आपकी जबान मुबारक हो, बहुत शुक्रिया मलिक साहब,
बहुत शुक्रिया। अस्सलाम
वालेकुम। सामाइन ये थे मलिक साहब जो कि बरतानिया की फ़जाओं से अपना तज्जिया पेश कर रहे थे।